حسین مولا، یا حسین مولا، یا حسین مولا، یا حسین مولا۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد وآلہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال اللہ تعالی فی کتابہ المبین وہو اصدق القائلین وقوله الحق، بسم اللہ الرحمن الرحیم، ربنا انی اسکنت من ذریتی بواد غیر ذی زرع عند بیتک المحرم، لب ربنا لیقیم الصلاۃ، صلوات بھیجی محمد علی محمد پر۔ آپ سے درخواست کریں گے بانیان مجلس کے مرحومین، اپنے مرحومین اور تمام شہداء کو شامل کر کے سورہ فاتحہ پڑھ کر پڑھ دیجیے گا۔ صلوات عنایت فرما دیجیے محمد علی محمد۔ اس سے بہتر انداز ہے بلند آواز سے صلوات دیجیے۔ دو تین منٹ میں خلاصہ کرتے ہیں اور پھر انشاءاللہ بات کو لے کر آگے چلتے ہیں کہ خانہ کعبہ سب سے پہلے کس نے تعمیر کیا؟ جناب آدم علیہ السلام، عین بیت المعمور کے نیچے جہاں عرش پہ خانہ کعبہ ہے، یعنی وہی بیت المعمور جسے کہا جاتا ہے، عین اس کے نیچے اس فضا میں جہاں جناب جبرائیل کے ذریعے سے اللہ نے نشاندہی کی، اس جگہ پہ یہ خانہ کعبہ بنا، اور وجہ بھی بتا دی، کیونکہ جوف الارض ہے، زمین کا نقطہ مرکزی ہے، مرکزی نقطہ ہے زمین کا، یہی سے زمین بننا شروع ہوئی تھی، پانی سے زمین ابھرنا شروع ہوئی تھی، وہ اسی جگہ سے، یہ ہے جوف عرض، اور وہیں پر ہے جوف کعبہ۔ کعبے کا بھی ایک وسط ہے جہاں سب سے پہلا ذرہ خشکی کا نمودار ہوا تھا، وہ جوف کعبہ ہے، جناب آدم نے بنایا، اور جناب آدم کے بعد پھر اس کے بعد آبادی یہاں نہیں رہی، چلے گئے نا سب، کیونکہ پانی نہیں تھا، سبزہ نہیں تھا، بکھر گئے۔ ہم نے بتایا عرب بادیہ، عرب عاربہ، عرب مستعربہ۔ اب آج بات کو اور آگے بڑھائیں گے کہ کب کب خانہ کعبہ کی تعمیر کا ذکر آیا ہے۔ پہلا مرحلہ ما قبل تاریخ کا ہے، یعنی جب تاریخ ضبط تحریر میں نہیں آتی تھی، ما قبل تاریخ تحریر تھی ہی نہیں، تو وہ اس پہ کس پہ بھروسہ کرنا پڑتا ہے؟ روایات پہ۔ کون سی روایات؟ قصص انبیاء، قصص انبیاء پہ۔ اب ان میں بڑا مشکل ہوتا ہے نا چھانٹنا، بعد آج بتائیں گے آپ کو دو تین باتیں کیسی ہوتی ہیں کہ جو بالکل عقل کے ماورا، یعنی سمجھ سے باہر ہوتی ہیں، وہ سمجھ میں نہیں آ سکتے، لیکن خیر، جیسے کل ہم نے، چلیے یوں اشارہ کر، جیسے کل ہم نے ذکر کیا تھا آپ کی خدمت میں، الم ترا کیف فعل ربک بعاد، کیا کیا تمہارے رب نے عاد والوں کے ساتھ، جن لوگوں نے کیا کیا تھا، ارم ذات العماد، جو صاحب تھے، جنہوں نے بنائے تھے ستون اور بڑے بڑے پتھروں کے گھر بنائے تھے، ایسا شہر بنایا تھا، الذی لم یخلق مثلہا فی البلاد، شہروں میں اس کی مثل کوئی شہر ہی، ارم ذات العماد التی لم یخلق مثلہا فی البلاد، مثال نہیں۔ اب دیکھیے اس میں ہوا یہ کہ جب وہ روایات ہوتا ہی ہے نا، کہ جب حکایات نقل کی جاتی ہیں تو پھر اس میں کسی نے قصہ گوئی کے مرحلے میں کسی نے کچھ شامل کیا، چاشنی کے لیے کسی نے کچھ شامل کیا، کسی نے کچھ شامل کیا، ایسی روایات بہت ساری ہیں۔ اب ارب جو شہر بنا یا جنت بنی یا جو بھی بنایا، شداد سے منسوب کیا جاتا ہے، قوم عاد سے منسوب کیا جاتا ہے، کہتے ہیں کہ اس میں 30,000 یاقوت اور زمرد کے محل تھے، یعنی ہیروں سے مسرائیوں سے ہیرے، ہر طرح کے ہیرے جڑے ہوئے تھے، 30,000 محل، عام آدمیوں کے گھر نہیں، 30,000 محل۔ اب ایک محل کم سے کم 50-60 افراد تو رکھیے نا، اس میں رہنے والے، انتظام کرنے والے، غلام کرنے سب ہوں گے نہیں ہوں گے، تو آبادی کتنی بن جائے گی بھائی؟ اس شہر کی آبادی بنتی ہے 1.5-2 کروڑ، अब 1.5-2 करोड़ शहर की आबादी हो तो दुनिया की आबादी कितनी होगी, जबकि ये बिल्कुल आगाज है, अभी इंसानियत का आगाज हो रहा है। तो अब ये जब शामिल की जाती है तो फिर यहाँ पे इंसान को सोचना पड़ता है कि भाई हाँ होंगे महल होंगे, लेकिन 30,000 महल, 30,000 महल का मतलब है कि और ना मालूम घर जो है आप वो कितने होंगे भाई। तो क्या शहर था 3-4 करोड़ आदमियों का शहर था क्या? जनाब यूनुस जो उसके बहुत बाद आए, जनाब यूनुस अलैहिस्सलाम, उनके शहर के बारे में तो कुरान ने लिखा कि उस शहर की 1 लाख आबादी थी, यानी उस जमाने में 1 लाख इतनी बड़ी आबादी होती थी कि कुरान में उस 1 लाख आबादी का जिक्र आ गया। तो अब यहां देखना पड़ता है ना वाशिनों के, हर चीज बयान करने की नहीं होती। मतलब दो आदमियों के कद के बारे में हिकायात है, मैं उसको रिवायात भी नहीं कहता, हिकायात कहता हूं, वो पता नहीं कहां से आ गई है। हालांकि मैंने किस्सा से अंबिया में भी ऐसी कोई बात नहीं देखी। हाँ कद बड़ा था जनाब आदम अलैहिस्सलाम का भी कद बड़ा था, औज जो नूह की कौम में था और मासियतकार था खताकार था उसका कद। तो अब इन दोनों के बारे में कद के बारे में इतना मुबालिगा कि जो अक्ल से बाहर। पहले समझ लीजिए, लकद खलकनल इंसान फी अहसन तकवीम, अल्लाह ने इंसान को बेहतरीन अंदाज में पैदा किया, और ये बेहतरीन अंदाज वही है जो आपका हमारा है। कुछ कभी कभी छोटा बड़ा तो हो सकता है, लेकिन नॉर्मल ये आदमी है। अब इसमें अगर कोई 1-12 फिट का हो जाए तो पूरी दुनिया में उसका नाम होता है कि नहीं होता? हो जाता है ना नाम। कोई 13 फुट का तो और भी नाम। तो ये कितने होते हैं भाई? 7 अरब की आबादी में ऐसे 2-4 अफराद होंगे ना, आज जो 7-7.5 अरब, 2-4 होंगे। ये इस्तिस्ना, इसको क्या कहते हैं? इस्तिस्ना, कोई इक्का दुक्का। अब ऐसा थोड़ी होता था कि पहले जमाने के सारे लोगों के कद ऐसे होते थे, नहीं भाई, इक्का दुक्का होता था, सबका कद इतना थोड़ी होता था। क्यों? अहसन तकवीम यही है। उसका सबूत क्या है? वो जो निकलती है फराइना की ममीज निकलती है, क्या साइज है उनका? मैं तो खुद देखा है, यही साइज है जो हमारा है, 5 फुट 8 इंच, 5 फुट 9 इंच, 5 फुट 10 इंच, 6 फुट, इससे ज्यादा नहीं है ना। उनकी औरतों की ममीज निकली ना मर्दों की, ऐसी निकली, क्योंकि अहसन तकवीम यही है ना भाई, अहसन तकवीम। अब इसमें इस्तिस्ना है, उम्र का ज्यादा होना इस्तिस्ना है। टोटल एक जमाने में पढ़ रहा था तो जब मैंने निकाले थे तो 28 से 30 नाम निकले थे कि जिनकी उम्रें ज्यादा थी ना, वो बहुत ज्यादा 400 साल, 500 साल, 900 साल, 1000 साल। चलो भाई 28 हमने निकाली थी, 28 और जमा कर दीजिए जिनका हमें नहीं मालूम, और 28 जमा कर दीजिए, और 28 जमा कर दीजिए, तो पूरी तारीख बशरियत में 200-300, इससे ज्यादा तो नहीं है इतनी उम्र वाले, इससे ज्यादा। और वो भी क्योंकि अल्लाह को निशानी दिखानी है ना, कि अगर ये तुम्हारी आम उम्र होती है 70-80-90 साल, अगर इसमें कोई एक ऐसा भी हो 1000 साल का, तो शक ना करना हमारी कुदरत पे, यानी हम जिंदा रख सकते हैं, हम 1000 साल की जिंदगी भी दे सकते हैं, हम 1200 साल की जिंदगी भी दे सकते हैं, हम 1250 साल की जिंदगी भी दे सकते हैं। कुरान में उनकी मिसालें इसीलिए दी गई जनाब नूह वगैरह की, कि अब जब गैबत का जमाना आए तो शक ना करना कि एक इंसान की उम्र इतनी कैसे हो सकती है। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, ठीक है ना, बशक ना। तो ये क्या है? ये इस्तिस्ना है, ये बिल्कुल इस्तिस्ना। बिल्कुल इसी तरह जनाब आदम अलैहिस्सलाम के कद के बारे में, जो जमीन पे खड़े होते थे इतने बड़े थे, समंदर की तह से मछली पकड़ते थे, सूरज की आग से भून लेते थे, औज के बारे में भी यही। अच्छा हमें भी पढ़ाया गया, हम 4वीं 5वीं में थे तो हमारे जो मौलवी साहब दीनियात पढ़ाते थे यही पढ़ाते थे, तो हम भी जहां भी इतने बड़े होंगे यहां से पकड़ते थे और सूरज से भून लेते थे। अब जब बाद में 9वीं 10वीं में पढ़े मालूम आया सूरज तो भाई 1 करोड़ मील दूर है, वो तो यहां से बहुत बड़ा है, जमीन का तो कोई मकाम ही नहीं है, ये तो निजाम शमसी में बस चांद के बाद, चांद इससे छोटा है, बाकी ये सबसे छोटी है, इसमें कहां से। तो अगर इतने बड़े कद का इंसान हो कि जो इस कुर्रे अर्ज से, यानी जो 200 मील का जहां पे ऑक्सीजन है गैस का, वो क्या कहलाता है, मदार कहलाता है, जो भी कहलाता है बहरहाल, तो अब इससे बाहर निकल जाएगा तो कैसे जिएगा? वो तो खला हो गई ना, वहां चला गया, चलो भाई नबी थे जी लिए। लेकिन आप खुद सोचिए कि कितना बड़ा इंसान जो समंदर की तह से मछली पकड़ता हो और सूरज पे रख के भूनता हो, अल्लाह के बंदो, तो उसका कद कितना बड़ा होगा, उसका पैर कितना बड़ा होगा, जमीन तो उसके पैर के नीचे समा भी नहीं सकेगी, अंगूठे के नीचे नहीं समा सकेगी। अब ये क्या था? ये वो कहानियां जो बाद में दाखिल होती हैं, मुबालिगा बच्चों को बताने के लिए दाखिल हुई और फिर उसके बाद चल पड़े, भाई इतने बड़े थे, भाई कद बड़ा था बेशक था, ऐसा थोड़ी था जैसा तुम समझ रहे हो, या औज का कद बड़ा था ऐसा थोड़ी था जैसा तुम समझ रहे हो, हाँ भी बड़ा था नॉर्मल इंसानों से, मुमकिन है भाई वो 20 गज का रहा हो, ठीक है ना, 20 गज, यानी इतना रखो कि जितना जमीन पे खड़ा तो हो सके, इतना बड़ा तो ना ले जाओ कि जमीन पे भी ना खड़ा हो सके। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। तो जनाब आदम अलैहिस्सलाम का जब इंतकाल हुआ तो उनकी औलाद की तादाद 40,000 हो चुकी थी, और ये अकल में आने वाली बात है, बता दें आपको क्यों, क्योंकि आपकी उम्र जो मिली है, आपका सिने मुबारक जो है वो सबसे कम मिला है 460 साल, और जिस पे बहुत ज्यादा, यानी जिन्होंने क़िसस अंबिया लिखे बहुत ज्यादा रावियों का इत्तेफाक है, वो है 936 साल। जनाब आदम अलैहिस्सलाम की उम्र कितनी थी, 900, तो जनाब आदम की थी ना, हर एक की थोड़ी थी इतनी, तो 936 साल जो जिंदा रहे तो अपनी इतनी नस्लें देखी, इतनी नस्लें देखी, इतनी नस्लें देखी कि आबादी उनके इंतकाल के वक्त कितनी हो गई, 40,000, क्योंकि बढ़ाना था ना आबादी को, 40,000 की आबादी हो गई दुनिया में। अब जब ये 40,000 साल की आबादी, तो इन्होंने अपना वसी किसे बनाया, जनाबे शीस अलैहिस्सलाम। अब पहली मरतबा काबा किसने बनाया, निशान किसने, जनाबे आदम ने। दूसरी बार जो हमें जिक्र मिलता है काबे की तामीर नौ का, वो मिलता है जनाबे शीस, क्योंकि 936 साल हो गए ना, वो खराब होने लगी बिना, जब खराब होने लगी तो जनाबे शीस ने फिर दोबारा बनाया। अब कि उन्होंने बड़े बड़े पहाड़ी पत्थर लाके, और ये भी बता दें कि जनाबे आदम अलैहिस्सलाम पहले वहीं दफन हुए काबे के पड़ोस में या कोहे अबू कुबैस में। नजफ कैसे पहुंचे वो भी बता देते हैं, जरा सा आगे चल के बता देते हैं कि नजफ पहुंचे ना, वो कैसे पहुंचा, आपका जसद खाकी नहीं बल्कि जसद नूरी, बल्कि यूं कहिए जसद अतहर, क्योंकि ज़ाहिर मासूम है जनाब आदम अलैहिस्सलाम। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। तो जनाब शीस ने फिर तामीर किया, दोबारा तामीर किया। जनाब शीस के बाद यहां कोई आदमी ना रहा, जनाब शीस ने खाने काबा की तामीर नौ की, और वो भी चले गए, उनके बच्चे भी चले गए, बिखर गए, क्योंकि यहां कुछ भी नहीं था ना, बस खाने काबा का निशान रह गया, खाने काबा, बाकी कौम चली गई इधर उधर। अब तीसरी बारी कब सामने आया खाने काबा, अभी बता दें। जनाब शीस के बेटे आयूश, आयूश के बेटे कीनान, कीनान के बेटे खजराकील या हजराकील, ये खेका और हेका नुकता कहीं मिटा हुआ है कहीं लगा हुआ है पता नहीं, हजराकील है कि खजराकील है पर अल्लाह बेहतर जानता है। उनके बेटे उखनू, उखनू यानी जनाब इदरीस, उखनू नाम है और इदरीस आपका लकब, इदरीस क्यों कहा गया, इदरीस इसलिए कहा गया कि आप दर्स और तदरीस बहुत ज्यादा देते थे, सिखाया बहुत इंसानियत को, यानी जिसको कहते हैं ट्रैक पर जो डाला ना, ट्रैक पर डालने वाले ये थे, पत्तों के लिबास पहनते थे, छाल के लिबास पहनते थे। पहली खयाती किसने सिखाई, ज़ाहिर है कि इनको इल्हाम के जरिए सिखाई गई। तो जनाब इदरीस पहले उस्ताद हैं इंसानियत के जिन्होंने खयाती भी सिखाई और अलामतें बनाना सिखाई, यानी तहरीर का पहला आगाज जनाब इदरीस अलैहिस्सलाम का है बशरियत में। और जनाब इदरीस के लिए यहां तक है कि मालाबार का जो पूरा इलाका है, तमिलनाडु का जो इलाका है, यहां तक वो आए थे, यहां से कुछ आसार ऐसे नमूदार हुए हैं जराही के, जो जनाब इदरीस के जमाने में। जनाब इदरीस ने एक और काम क्या सिखाया था, आलात जराहत, यानी जख्म को काटना, जख्म को सीना, जख्म को भरना, ये सारा इंसानियत को ट्रैक पे डालने वाले और कोई नहीं होते थे, बस वो एक इशारा देते थे ना, एक डायरेक्शन देते थे, फिर इंसान को अल्लाह ने अक्ल दे के भेजा है ना, इंसान फिर उस खतूत पे आगे बढ़ता चला जाता था, और तरक्की तरक्की तरक्की, लेकिन पहले कोई डायरेक्शन देने वाला तो हो ना, तो डायरेक्शन देने वाला और कोई नहीं होता था, डायरेक्शन देने वाला कौन होता था, नबी। अब ये चले गए, जनाब इदरीस भी चले गए, यहां अब कोई नहीं, अब कब जिक्र आता है, जनाब इदरीस के पोते, पड़पोते, सगड़ पोते जो भी समझ लीजिए, क्योंकि जाहिर है कि वहां पर शजरों में आप भी देखेंगे कि इख्तिलाफ है ना, जनाब इदरीस के बाद फिर शजरे में इख्तिलाफ, कहीं 5 नस्ल के बाद, कहीं 6 नस्ल के बाद, कहीं 7 नस्ल के बाद, कहीं 3 नस्लों के बाद, जनाब नूह किसका वजूद होता है। अब आबादी बढ़ती गई, आबादी बढ़ रही है, जारी 40,000 तो वही हो गई, अब 40,000 को जब आप मल्टीप्लाई करते चले जाएंगे तो लाखों में होगी ना दुनिया की आबादी, अब लाखों फैल भी गए, मालाबार तक आबादी आ गई, और जनाब ये तमिलनाडु तक आबादी आ गई, इंसान आगे बढ़ना शुरू हो गया, इंसान आगे बढ़ने लगा, तरक्की करने लगा, आबादी बढ़ती चली जा रही है। जनाब इदरीस के बड़े वाकयात, लेकिन एक इंतहाई सबक आमोज है, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। ہیں تو بہت سارے واقعات جناب ادریس کے، لیکن ایک بہت ہے کہ آپ کے زمانے کا جب بادشاہ تھا، بادشاہوں کا تو بتا دوں کیسے بنے، جناب آدم کے بعد جب ان کی اولاد بکھرنا شروع ہوئی، نکلنا شروع ہوئی، تو ہر گروہ کو ایک سردار کی ضرورت پڑتی تھی، جو ان میں سب سے جس کو وہ ہوشیار سمجھتے تھے، قابل سمجھتے تھے، بہادر سمجھتے تھے، اسے اپنا سردار بناتے تھے. وہ سردار کہلاتا تھا شیخ. کیا کہلاتا تھا؟ آج والا شیخ نہیں، اس زمانے کے شیخ کی بات کر رہا ہوں. صلوات بھیجیے محمد آل محمد پر، ٹھیک ہے نا؟ تو وہ سردار کہلاتا تھا شیخ. یوں شیخوں کا سلسلہ شروع ہوا، جب وہ مر جاتا تھا کسی اور کو بناتے تھے. لیکن جب شیخ طاقتور ہونا شروع ہوئے نا، تو انہوں نے سوچا کہ اقتدار ہمارے ہاتھ سے باہر کیوں جائے، یہ ہمارا جو آدھا پاگل بیٹا ہے یہ کیوں نہ سردار بنے، یہ ہماری بیٹی ہے یہ کیوں نہ سردار بنے. سمجھ گئے؟ اب وہ سلسلہ شروع ہوا آمریت اور ملوکیت، جو آج تک سلسلہ جاری ہے کہ ہر اقتدار والا چاہتا ہے کہ میرے بعد یہ اقتدار میرے خاندان ہی میں رہے، لاکھ جمہوریت کا ڈھول پیٹتے رہیں، لیکن خواہش یہی ہوتی ہے کہ میرے بعد میرا بچہ، اس کے بعد اس کا بچہ، چاہے ان بچوں کے چکر میں قوم کا بیڑا غرق ہو جائے، چاہے ان بچوں کے چکر میں ملک برباد ہو جائیں. اب یہ کہیں اور نہ سمجھیے گا آپ، میں تاریخ بتا رہا ہوں. صلوات بھیجیے محمد آل محمد پر. ہاں آج کل ایک یہ بڑی مشکل ہوئی، بات کوئی بھی کرو دماغ لوگوں کے کہیں چلے جاتے ہیں، لوگ بھی بےچارے کیا کریں، جو صبح شام دیکھتے ہیں وہی سمجھیں گے، وہی سوچیں گے، اور کیا کریں لوگ بھی. صلوات بھیجیے محمد آل محمد پر. آئیے چلتے ہیں، لیکن اب وقت آ گیا، آپ سے گزارش کروں، دیکھیے پیچھے لوگ آ کے باہر بیٹھنا شروع گئے، ایک صلوات بھیجتے ہوئے آگے بڑھائیے، آگے آ جائیے، بلند آواز سے درود بھیجتے ہوئے آگے آ جائیے. جزاک اللہ، بابا سے بلند نعرہ صلوات. بیٹا اور آ گیا، اور آ گیا، آئیے آئیے پاس آنے، میرے پاس آنے. جزاک اللہ، اللہ اکبر، یا رسول اللہ، یا تو اب یہ قوموں کے شیخ یا سردار بننا شروع ہوئے. اب جب یہ سرداری ملتی تھی تو اب لالچ بڑھتی تھی کہ ہمارا ایریا بڑھنا چاہیے، ہماری رعایا بڑھنی چاہیے. اب جا کے کسی کی زمین پہ بیٹھ گئے، قبضہ گروپ وہیں سے شروع ہو گیا، وہیں سے شروع ہو گیا جناب ادریس کے زمانے سے قبضہ گروپ شروع. جو اچھا جگہ دیکھی قبضہ کرو، جو اچھی جگہ دیکھی وہاں اپنا جھنڈا لگا دو، وہاں اپنا نام لکھ لو، وہی آج تک چل رہا ہے، ایسا ہے نا. بس اب اس پہ جنگ ہوتی تھی، اب جس کی زمین ہوتی تھی وہ لڑتا تھا، جو جیت گیا تو اس کے پاس، جو ہارتا تھا اس کے مرد عورتوں کو غلام اور کنیز بنا لیا جاتا تھا، ان سے کام لیا جاتا تھا، پھر کھیتوں میں بلڈنگیں بنانے میں جاؤ یہ کام کرو یہ کام، سب غلام کنیز. تو غلامی کا سسٹم شروع ہوا، یعنی غلامی کس کے پیٹ سے جنم لیتی ہے؟ آمریت کے. جب آمریت آئے گی لوگوں کو اپنا غلام سمجھے گی، کیونکہ آمر خود بھی کہیں نہ کہیں کسی کا غلام ہوتا ہے. صلوات بھیجیے محمد آل محمد پر. تو یہ اس لیے تاریخ کا پس منظر پیش کر رہا ہوں کہ آپ یہ نہ سمجھے گا کہ آپ کوئی عجوبہ لوگ ہیں، آپ کے ساتھ ہو رہا ہے، نہیں، یہ ہوتا رہا، یہ ہمیشہ سے ہوتا رہا. آمریت جب بھی آئے گی غلامی کو ساتھ، کیونکہ آمریت برداشت نہیں کرتی نا کسی چیز کو، کسی کو اپنے مقابل برداشت نہیں کرے گی. لہٰذا وہ کیا چاہے گی؟ سب میرے غلام بن کے رہو، کیونکہ وہ خود کہیں نہ کہیں کسی کی غلامی کر رہا ہوتا ہے، اپنا غصہ آپ پہ مجھ پہ اتار رہا ہوتا ہے. صلوات بھیجیے محمد آل محمد پر. یہ ایسے اب وہ بھی یہاں سے شاہیاں شروع ہوئی، بادشاہیاں شروع، بڑے بڑے رقبے قبضے کرنے کا خیال، یہ میرا یہ میرا یہ میرا. اب شہر اور مملکتیں وجود میں آنا شروع ہوئی، اور پھر ان کے دفاع کے لیے جوانوں کو تیار کرنا شروع کیا گیا. اب انہیں بھی نہ معلوم کیا کیسے کیسے جذبات سے بھڑکایا جاتا ہوگا، کبھی مذہبی، کبھی قومی، کبھی ملی، ہے نا، کبھی زمین کے لحاظ. اب وہ فوجیں تیار ہونا شروع ہوئی کہ بھائی لڑنا ہے، اس سے اپنی زمین کو بچانا ہے، یہ سارے سلسلے. بہرحال کہاں تک آپ کو بیان کرتا چلا جاؤں نہ معلوم بات کہاں چلی جائے گی. اور پھر وہ ہوگا کہ انیس ٹھیس نہ لگ جائے آپ گینوں کو، میں کہیں اور جگہ کی بات کر رہا ہوں، کہیں اور جا کے نشیب میں پانی گر جائے. صلوات بھیجیے محمد آل محمد پر. آئیے تو جناب ادریس کے زمانے میں جو بادشاہ تھا، گھوم پھر رہا تھا، ایک سرسبز علاقہ اسے پسند آ گیا، با تو جگہ یہاں محل بناؤں گا، اس جگہ پہ محل بناؤں گا. اس نے کہا میں نہیں, جس کی زمین تو اس نے کہا میں نہیں دیتا, میں راضی نہیں ہوں, نہیں دیتا, کیا کیا جائے. تو ابھی تک ادریس موجود ہے نا, اس نے کہا جناب ادریس سے فتوا لو. فتوا لینے پہنچ گئے, بلایا, بل پہنچ گیا آگے, بلا لیا ادریس کو, آؤ بھائی بتاؤ کیا مسئلہ ہے. یہ جناب ادریس سے کہا نہیں, جب تک وہ اجازت نہیں دے گا تو بنا نہیں سکتے, یا خریدو. کہو بیچ نہیں رہا, نہیں بیچ رہا تو بس نہ بناؤ, کہیں اور بناؤ. لیکن اس کے دماغ میں تو گھسی ہوئی تھی, تو اس کی ملکہ نے اس کو پٹی پڑھائی. انہوں نے کہا یہ کون سی بات ہے, پکڑ لو اس کے خاندان والوں کو. ہیں ایک جملہ آتے آتے رک گیا زبان پہ میری, چلو پکڑ لو اس کے بچوں کو, قید کر دو اس کے بچوں کو, لگاؤ اس کے دو جوتے, دیکھو کیسے نہیں تمہیں دے گا. تشدد کا آغاز ہوا اپنی منمانی کرنے کے لیے, پکڑ لو, مارو پیٹو, خود بخود تمہاری مرضی کی وہ بولنا, ٹی وی پہ بیٹھ کے بولنا شروع ہو جائے گا. خیر اس زمانے میں ٹی وی نہیں تھا. صلوات بھیجیے محمد آل محمد پر. لیکن جناب وہ ملکہ کے دھوکے میں آ گیا اور اس نے اس بیچارے کو قتل وتل کرا دیا. تفصیلی قصہ ہے, ہمیں تو بات کو آگے بڑھانا ہے. تو جناب ادریس کو بڑا غصہ آیا, جناب ادریس نے بد دعا کر دی اس قوم کے لیے, کیونکہ سب نے اس کا ساتھ دیا, بادشاہ کا, پیغمبر کا ساتھ ہی نہیں دیا کسی نے, بد دعا کر دی, ان کو کھانا پینا بند کر دے. بارش بند ہو گئی, قحط پڑ گیا, 20 سال, 20 سال, اور خود مزے سے غار میں بیٹھے ہوئے فرشتے کھانا لا کے کھلا رہے ہیں. اب یہ قصص انبیاء کی باتیں ہیں بھائی, خود آرام سے بیٹھے کھا رہے ہیں. 20 سال وہ رو رو کے تنگ آ کے اللہ کی بارگاہ میں جمع ہوئے, معاف کر دے, معاف کر دے. وہ بادشاہ وادشاہ بھی مر گیا. اللہ نے کہا کہ اب نبی کے بد دعا ہے نا, بھیجا فرشتوں کو, جاؤ ادریس سے کہو تم بھی معاف کر دو, ہم نے بھی معاف کر دیا, جاؤ معاف کر دو. جناب ادریس نے کہا نہیں مانوں, نہیں معاف کروں گا, نبی ہے نا بھائی, نہیں معاف کروں گا. چلے گئے, پھر بھیجا, دوسرے دن کھانا لے کے آیا, پھر دیکھا بھائی اللہ نے معاف کر دیا, قوم اب سچے دیا, وہ بادشاہ شمن معاف, نہیں ابھی نہیں معاف کروں گا. اچھا تو اللہ نے حکم دیا ان کا بھی کھانا پینا بند کر دو. ہاں ہاں کیسا سے انبیاء, میں ایسے تھوڑی پڑھا, اپنی طرف سے تھوڑی پڑھ رہا ہوں, ان کا بھی کھانا پینا بند کرو, اور کہو جاؤ تلاش کرو اپنی روزی, جاؤ اسی بستی میں تلاش کرو. اب جب 20 سال کے بعد پہاڑ سے اترے, آبادی میں گئے, تو وہاں تو قحط پڑا, کوئی کھانا نہیں دے رہا ان کو, نہ روٹی دے رہا نہ پانی, کہتا ہمارے پاس کہاں جو تمہیں دے دیں. تو ایک بڑھیا بیچاری ہانڈی چڑھائی ہوئی تھی, روٹی کا آٹا بھون کے روٹی پکانے جاتی, اس کے بعد پہنچ گئے, بھوکا ہوں کچھ کھلا دو. کہا جا دو روٹیاں ہیں میرے پاس, ایک میری ایک میرے بچے کی, تجھے دے دیں گے, ہم کیا کھائیں گے. کہا بھائی آدھی روٹی دے دو, کچھ تو دو, آدھی روٹی دے دو. اس نے کہا نبی بد دعا کر کے گئے, جناب ادریس خبر ہی نہیں لے رہے ہماری, بڑی مشکل سے 3 دن بھاگے سے ہوں, 3 دن کے بعد ہی ملی دو روٹیاں. خیر بیچاری کو ترس آ گیا, آدھی روٹی نہیں کھلا دی اپنے بچے کے حصے کی, بچہ مر گیا. اب جو بچہ مر گیا اس نے رونا پیٹنا شروع کر دیا, تو نے میرے بچے کو مار دیا. اب یہ گھبرا گیا, کہتے بھائی میں نبی ہوں ادریس, ٹھہر جا ابھی زندہ کرتا ہوں, ابھی زندہ کرتا ہوں, تو شور نہ مچا, میں دعا کرتا ہوں ابھی زندہ کرتا ہوں. خیر جناب دعا کی نبی نے, اب یہ قصص انبیاء کا میں نے عرض کیا کیا, یہ قصص انبیاء کے واقعات پہ ہمیں بھروسہ کرنا پڑتا ہے, یہ ماقبل تاریخ کی باتیں ہیں, ماقبل تاریخ, بار بار اسی لیے عرض کر رہا ہوں کہ ماقبل تاریخ کی باتیں ہیں. تو واقعہ کچھ اوپر نیچے ہو سکتا ہے, تو اب اس میں کوئی حرج نہیں, کیونکہ ہم خود اسی ذمہ داری سے پڑھ رہے ہیں, جس ذمہ داری نے لکھا ہے اسی حساب سے پڑھ رہے ہیں آپ کے سامنے. مر گیا بچہ, دعا کی بچہ زندہ ہو گیا. اب قوم کو معلوم ہو گیا کہ ادریس آ گئے, اب جمع ہو گئے, ادریس کچھ تو خوف کرو, کچھ تو رحم کرو اپنی قوم, 20 سال ہو گئے. خیر جناب ادریس نے دعا کی, حالات واپس آ گئے. اب جناب ادریس پھر سفر پہ نکل پڑے, وہ جو میں نے کہا عرض کیا آگے. اب جناب تیسری بار کعبے کا ذکر کب آتا ہے, تیسری بار کعبے کا ذکر آتا ہے طوفان نوح میں, جب جناب نوح جناب ادریس کے پڑ پوتے یا پوتے کے پوتے, ٹھیک ہے نا, یا پانچویں پیڑھی یا چھٹی پیڑھی, پیڑھی تو سمجھتے ہیں نا بھائی, نسل. صلوات بھیجیے محمد آل محمد پر. تو یہ پانچویں نسل میں یا چھٹی نسل میں طوفان نوح, اور طوفان نوح بھی کتنے سال بعد آیا, 950 سال. کتنے آدمی کشتی میں سوار ہوئے, 80, سب سے زیادہ تعداد, ورنہ تو 36-37 بھی ہے, 80 افراد. تو کیا یہ سب 80 افراد 950 سال کے تھے؟ نہیں جناب نوح 950 سال کے تھے, جبھی تو ان کی عمر نبوت کی عمر نقل ہوئی ہے نا, ورنہ تو کہہ دیا تھا سب کی عمر ایسی ہوتی تھی, نہیں یہ استثناء ہے, جبھی تو ذکر ہوا. ورنہ اگر سب کی نارمل یہی عمریں ہوتی تو پروردگار جناب نوح کی نبوت کی عمر کیوں لکھتا کہ 950 سال نبوت کی ہے؟ کیوں قرآن مجید میں آ جاتا؟ یہ آنا ہی بتا رہے کہ سب کی عمریں تھوڑی ہوتی تھیں، وہی ہم جیسے آپ جیسے. اب کتنی نسلیں جو ایمان لاتی تھی مر جاتی تھی، بچوں کو بتا دیتی تھی کہ بھائی یہ نبی ہے، ان میں کچھ بگڑ جاتے تھے، کچھ مانتے تھے، کچھ بگڑ جاتے تھے، کچھ مانتے تھے، مرتے گئے آتے گئے. اب جب یہ طوفان نوح کا وقت آیا تو کتنے سوار ہوئے؟ 80. باقی کوئی سوار، اوج سمیت، کنعان سمیت، کنعان بیٹا ہے نا، کہیں اس کا نام عین سے عام بھی لکھا ہے. تین بیٹے دوسرے ہیں نا، سام، حام، یافس، وہ تین بیٹے جن سے پوری دنیا کی یہ نسلیں چلی ہیں، سامی، حامی اور یافسی. سامی کون ہے؟ ہم لوگ ہیں. یہ جتنے بھی مخلوط کلر کے لوگ ہیں نا، یہ سب جناب سام کی اولاد ہیں، سام بن نوح کی اولاد، یہ کہلاتے ہیں سامی النسل، ایشیا وغیرہ کے سارے، یہ سب کے سب ہمارے، ہم سمیت جو بھی ہیں، یہ سارے کے عرب ہوں، عجم ہوں، یہ سب ملا کے کیا ہیں؟ سامی النسل. اس میں گورا بھی ہے، کالا بھی ہے، گندم بھی ہے، سانولا بھی ہے، ہر طرح کا ہے. یہ مخلوط، یہ جو مخلوط النوع ہے، یعنی اس میں ہر قسم کا رنگ شامل ہے. یہ ہیں سام کی اولاد. حام کی اولاد کیا ہیں؟ گورے، رومی، ان کا پہلے، اب تو یورپ کہتے ہیں نا، اس زمانے میں ان کو کیا کہا جاتا تھا؟ رومی. جناب حام کی اولاد حامی النسل ہے، وہ سارے گورے. یافس کی نسل کون سی ہے؟ حبشی. جتنے بھی حبشی ہیں دنیا میں، کسی بھی ملک میں ہوں، وہ جن کی ساخت ایک جیسی ہو، یہ سب یافس. کیوں؟ کیونکہ یافس نے کوئی ایک بد تہذیبی کی تھی، جو لکھی بھی ہے وہ میں بیان نہیں کر سکتا. تو بس یہ ہوا یہ کہ بس یوں سمجھے بد تہذیبی کی تھی جناب نوح، اور ہنس رہے تھے دیکھ کے جناب نوح کو، تو جناب نوح نے بد دعا دی تھی اس کی اولاد کو ایسا بنا دے، تو ان کی اولاد ویسی بن گئی. ہاں، اولاد کو کچھ نہ کہیے گا، کیونکہ اولاد میں اچھے برے، بلال بھی اسی اولاد میں ہیں، جون بھی اسی اولاد میں ہیں. آج بھی آپ دیکھیے نائجیریا اور دوسرے ممالک میں الحمدللہ یہ ایک سے ایک مومن جو ہے وہ اس نسل میں ہے. یہ ان تین بیٹوں کی بات کر رہا ہوں تاکہ آپ کو معلوم ہو جائے جن سے نسل چلی. اسی لیے جناب نوح کو کیا کہا جاتا ہے؟ آدم ثانی، کیونکہ ان کے بعد پھر دوبارہ نسلیں بڑھنا شروع ہوئی، آگے بڑھنا شروع ہوئی تین بیٹوں کے ساتھ. طوفان نوح آ گیا، خلاصہ یہ، وہ آپ اس کے بارے میں سنتے رہتے، میں زیادہ وقت نہیں لیتا آپ کا. اب یہ کشتی میں سوار ہو گئے 80 آدمی، اور جو ایک ایک جوڑا رکھنا تھا اللہ کے حکم کے مطابق وہ سب رکھ لیا، درند پرند چرند کا. اب یہ کشتی 6 مہینے پانی میں گھومتی رہی، 6 مہینے پانی میں گھومتی رہی. ان 80 افراد کو لے کے اللہ نے مہین کی خوراک کا بندوبست کر دیا، اسی جگہ کیا. یہ گھومتے گھومتے کہاں آئی؟ مکہ میں. جب وہاں پہنچی تو وہاں بھنور. اب یہ بھنور دیکھ کے پریشان، یہ بھنور کیسا ہے؟ کیونکہ پانی غرق نہیں کر سکتا تھا نا کعبے کو، تو بھنور کیا تھا؟ درمیان میں کعبہ. تو اب کہا کہ طواف کرو، میرے گھر کا طواف کرو نوح. تو نوح وہ تیسری شخصیت جس کے زمانے میں خانہ کعبہ کا ذکر آیا کہ 7 چکر لگائے کشتی نے. کتنے چکر لگائے؟ کعبے کے گرد پانی میں 7 چکر لگائے. پھر یہاں حکم ہوا کہ آدم کا جسد اتھر نکالو، خانہ کعبہ کے تبرکات نکالو اور ان کو لے کر جاؤ. تو اب جناب خانہ کعبہ کے تبرکات بھی لیے اور جناب آدم علیہ السلام کا جسد اتھر بھی نکالا. یوں یہ جا کے کہاں پہنچا؟ نجف اشرف. اب نجف اشرف میں 2 روایتیں، ایک تو خود مولا کائنات کے حرم میں زرعی کے اندر، جانتے ہیں نا، 2 انبیاء کی قبریں، ایک جناب آدم اور ایک جناب نوح علیہ السلام، جس کو نہیں پتا بتا رہا ہوں. وہاں جا کے اکثر لوگ زیارت کر کے آتے ہیں، انہیں معلوم ہی نہیں، پوچھتے ہی نہیں. اکثر قافلے سالاروں کو، وہ نہیں کہہ رہا معلوم ہے، اکثر کو کچھ کو معلوم ہی نہیں ہے. وہ بتائے ابھی اس میں 2 قبریں اور ہیں، ایک جناب آدم علیہ السلام کی اور دوسری جناب نوح کی. تیسرا مقام جناب آدم کی قبر کا کون سا ہے؟ مسجد سہلا، کوفہ، نجف ہے نا، نجف کے پڑوس میں. مسجد سہلا میں بھی بتایا جاتا ہے کہ جناب آدم کی قبر وہاں ہے. لیکن ہمارے یہاں زیادہ تر کیا مشہور ہے، معروف ہے، کہ یہی زرعی کے اندر 3 قبریں ہیں، ایک مولا عارفان کی ہے، ایک جناب آدم علیہ السلام کی ہے، ایک جناب نوح علیہ السلام. یہ انبیاء کی سرزمینیں، جانتے ہیں آپ وادی السلام میں کتنے انبیاء دفن ہیں، کچھ کے تو نام بھی جناب صالح، جناب ہود، یہ سب وہاں موجود ہیں کہ نہیں موجود ہیں؟ صلوات بھیجیے محمد آل محمد پر. آئیے اب یہ کشتی کعبے کا طواف کرنے کے بعد جا کے ٹھہرتی ہے کوہ جودی پر. کوہ جودی کہاں ہے؟ بابل کی سرزمین. یاد رکھیے گا, بالکل تاریخی دلائل موجود ہیں. ویسے جودی نام کا پہاڑ نامعلوم کتنی جگہ پر ہے, لیکن کوہ جودی حقیقت میں کہاں ہے؟ اب وہ کوہ نہیں رہا ہوگا, لیکن وہ زمین تھی. کون سی زمین؟ بابل کی. تاریخی دلیل, دنیا کی پہلی تہذیب ہے بابل. اور نہیں تو کتاب پڑھ لیجیے گا, حمورابی کی تہذیب پہ بہت ساری کتابیں لکھی گئی ہیں, پانچ چھ تو میرے پاس ہیں, تو میں بہت پڑھتا ہوں. کیونکہ حمورابی کے جو قوانین ہیں نا, وہ قوانین ایسا لگتا ہے کہ کسی نبی کے لکھے ہوئے قوانین ہیں. بادشاہ تھا, عام بادشاہ تھا, لیکن جو قوانین, دستور العمل جس کو کہتے ہیں, آئین جو بنایا تھا اس نے, آئین حمورابی کے نام سے ہے. تو آئین حمورابی ایسا تھا, وہ آج جمع ہے, محفوظ ہے, پتھروں سے اتارا گیا, پھر اس عبرانی زبان کا ترجمہ کیا گیا, انگلش میں, اردو میں بھی آ گیا, وہ آئین موجود ہے. تو وہ تاریخ میں ہے پورا اس کے. ایسے ایسے قوانین, ایسی ایسی سزائیں کہ لگتا ہے کہ کوئی نبی نے یہ آئین درست کیا ہے. اس کے لیے نبی کا دعویٰ نہیں ہے, میں نہیں کہہ رہا ہوں کہ وہ نبی ہے, لیکن قوانین جب آپ بھی اس کے پڑھیں گے ملتے ہیں ادبی دکانوں پہ, کہ اگر کتاب لینے کا موڈ ہو اور کتاب لینے کا ٹائم بھی مل جائے, اور اللہ کرے دکان پہ ایک کتاب مل بھی جائے, تینوں شرائط موجود ہوں تو مل جائے, تو آپ پڑھ لیجیے گا ہماری طرح, تو آپ کو اندازہ ہوگا کہ حمورابی کی تہذیب خود ایسی تہذیب ہے کہ اس پہ الگ 10 لیکچر رکھو, مجلس نہ صحیح لیکچر رکھو, تاکہ لوگوں کو بتایا جا سکے کہ آئین, پہلا آئین انسان کی جو بنا تھا وہ بابل میں بنا تھا, پہلی تہذیب وہاں بنی تھی بابل میں. جناب ابراہیم کہاں؟ بابل میں. بابل میں ہے نا, وہاں سے ہجرت کر کے گئے. اسی لیے میں نے کل کیا کہا تھا کہ جناب اسماعیل اور جناب ابراہیم کو کیا کہا جاتا ہے؟ عرب مستعربہ. وہ عرب جو بعد میں آئے, ہجرت کر کے آئے یہاں, وہ عرب مستعربہ. بعد میں وہ ایک ہی قسم رہ گئی عرب. اسی لیے بعض لوگ دعویٰ کرتے ہیں نا حضور کے بارے میں کہ وہ عجمی تھے. کیوں؟ کیونکہ جناب ابراہیم علیہ السلام اب وہ 50 پشتوں پہ جا کے جوڑ دیتے ہیں. ارے بھائی, یہاں 4 پشتیں ہو جائیں تو وہیں کا ہو جاتا ہے. اسی لیے وہ سارے کے سارے عرب ہو گئے. تو بابل سے کیوں کہ گئے تھے؟ بابل وہ پہلی سلطنت ہے جو روئے زمین پر سلطنت, باقاعدہ سلطنت قائم ہوئی. سب سے قدیم ترین تہذیب دنیا کی کون سی ہے؟ بابل. یہی بابل جو عراق میں جہاں ہم جاتے ہیں, اسی بابل کی بات کر رہے ہیں. یہی کا حاکم تھا نمرود, یہی کا حاکم تھا. اب جب اتنی بڑی سلطنت اسے ورثے میں ملی حمورابی سے, تو اس کے تو دماغ آسمان پہ پہنچ گئے. بھائی سب کچھ میں ہی ہوں اور کچھ بھی نہیں ہوں. اب یہ چوتھی بار کعبہ سامنے آ رہا ہے. ایک اس لیے گزشتہ مجالس میں بیان تو کیا میں نے, لیکن اب میں چاہ رہا ہوں کہ ایک تسلسل کے ساتھ آپ کو لے کر چلیں, آپ کے ذہن میں بات بیٹھتی چلی جائے کہ پہلا اسٹیپ, دوسرا اسٹیپ, تیسرا اسٹیپ, چوتھا اسٹیپ کیا تھا. 3 موقع میں نے بتا دیے, یہ موجود ہیں خانہ کعبہ کے. اب جناب ابراہیم کو مبعوث کیا نمرود کے لیے, اور وہ ایک تفصیلی واقعہ آپ سنتے رہتے ہیں. اب وہاں جھگڑا شروع ہو گیا. چچا جو ہے آزر, اس کی انڈسٹری ہے بت بنانے کی, اور منافع بخش انڈسٹری ہے, پیسہ کم خرچ ہوتا ہے, مال زیادہ ملتا ہے, اور ایسے ایسے سنم تراشتا تھا کہ اگر نہ بتاؤ تو پہلی نظر میں لگتا تھا کہ زندہ ہو جائے گا. ایسے خوبصورت سنم بناتا تھا. ایسے تو نہیں کہا تھا اقبال نے, یہ بتان اثر حاضر جو بنے ہیں مدرسے میں, یہ بتان اثر حاضر کے بنے ہیں مدرسے میں, نہ تراش آزر آنا نہ ادائے کافر آنا. کم از کم بت ہو. اس کے کہنے کا مطلب کہ اگر بت بھی ہے تو ایسا تو ہو جیسا آزر نے تراشا تھا, ایسا تو ہو. صلوات بھیجیے محمد آل محمد پر. یعنی بڑا سیاسی آدمی تھا اقبال, مگر ہر بات شعر میں کہہ جاتا تھا. یہ بڑی, یہ اور بھی بڑی سیاست تھی اس کی, کہ شعر میں ساری باتیں کہہ جاتا تھا. مطلب یہ دنیا کے نظاموں کو تنقید کا نشانہ بناتا تھا نا. یہ جو نئے نئے نظام آ رہے تھے, بتانے اثر حاضر, ان کو اس نے تشبیہ دی بت سے, کہ میں ان کو کیسے تسلیم کروں. ان میں تو وہ ادا بھی نہیں ہے, ان میں تو وہ حسن بھی نہیں ہے, ان میں تو وہ ناز بھی نہیں ہے, نہ تراش آزرانہ نہ ادائے کافرانہ. جی چاہتا ہے اقبال کے اشعار کی تشریح میں دن گزار دوں سارا, یعنی یہ وقت گزار دوں. صلوات بھیجیے محمد آل محمد پر. سمجھ میں آ گئی بات؟ اس لیے وہ آزر مشہور, آج تک ضرب المثل ہے آزر کا نام. نہ معلوم کتنے شاعروں نے مصنفوں نے یہ آذر کا لفظ آذر کا نام استعمال کیا بطور ضرب البصر. ایسے سنم تراشتا تھا چچا جناب ابراہیم کا, جناب تارک کا بھائی, ایسے سنم تراشتا تھا. اب اللہ نے تو ان کو مبوس کیا تھا جب یہ 13-14 سال کے ہوئے, وہ تو غار میں پہلے بڑھے تھے نا لیا تھے, کیونکہ نمرود نے بھی پابندی لگائی تھی, وہ فرعون والا حساب تھا. اب دیکھیے کعبے کی طرف کیسے قدم بڑھ رہے ہیں, مشیت کس طرح سے راستہ ہموار کرتی ہے. پہلے تو بت شکن ہونا چاہیے نا, کعبے کو تعمیر کرنے والا دادا بھی بت شکن, اور کعبے کو بتوں سے پاک کرنے والا بھی بت شکن, ہے نا, مناسبت ہے نا. تو بتوں کو شکست دے کر ہی تو ابراہیم نے بنایا تھا کعبہ, تو پوتا کیسے برداشت کرتا علی کہ اس کعبے میں بت رہ جائیں, نہیں برداشت کر سکتا تھا نا. چلیے آپ کو بیدار رکھنے کے میں نے ایک جملہ کہہ دیا تھا, آئیے. اب وہ جناب آذر نے اپنے بچوں کو دیتے تھے, ان کو جاؤ بھائی اب تم بڑے ہو گئے کھاؤ کماؤ, کیا کروں مجھے کچھ نہیں آتا, بھائی بت لے جا کے بیچو نا بازار میں, لاؤ دے دو. انہیں بھی دے دیے 2-4 بت. وہ جناب انہیں نے پکڑ کے گھسیٹنا شروع کر دیا, رسی سے باندھ کے, لاؤ بھائی بت خریدو جو خریدنا ہے. یہ نہ بول سکتا ہے نہ سن سکتا ہے نہ دیکھ سکتا ہے, آؤ جس کو لینا ہے لے لو. اب لوگوں نے کہا یہ کیا کر رہے ہو ہمارے خداؤں کے ساتھ. تو اب یہ ابراہیم نے تو نہیں کہا, تو میں ہی کہتا ہوں یہ جملہ کہ ایسے خدا بناتے کیوں ہوں جن کو ہم سڑکوں پہ گھسیٹیں. نہ کرو نا, ایسی شخصیتیں نہ بناؤ, مشکل ہو جاتی ہے. تو اب وہ کیا ہوا جناب کہ گھسیٹ رہے ہیں, شکایت ہوئی آذر کو. آذر نے کہا یہ کیا کیا تو نے, اور کیا کروں بھائی, نہ بول رہا ہے نہ سن رہا ہے نہ دیکھ رہا ہے, کہ تجھے یہ کس نے کہا یہ سب کرنے کو, تم جا کے بیچو. پھر یہی حرکت. پورے معاشرے کو آہستہ آہستہ معلوم ہو گیا کہ ابراہیم کے خیالات کیا ہیں. آہستہ آہستہ ابراہیم یہ چاہتے تھے پہلے سوال تو پیدا ہو. اب جب سوال پیدا ہوتا تھا تو پھر جناب جواب, اب جب جواب ہوتا تھا تو سامنے والا لاجواب. پہنچتے پہنچتے بات کہاں تک پہنچ گئی, جب وہ جناب ان کا سالانہ عید کا جشن آتا تھا, سمجھیے کہ نوروز اس زمانے کا نوروز ہوتا تھا بابل میں, اس میں 13 دن کی چھٹی, چلے جاتے تھے شہر چھوڑ کے باہر گھومنے پھرنے ساحلوں پہ ادھر ادھر گھومنے پھرنے جشن منانے. انہیں کہا کہ میں بیمار ہوں, میں نہیں جاؤں گا, میں مریض ہوں. وہ جھوٹ تھوڑی بولتا ہے نبی, جب وہ کہہ رہا ہے مریض تو مریض ہے. ایک ہوتا ہے مریض جسمانی, ایک ہوتا ہے مریض قلبی. جس کا دل مریض ہو, جس کی روح مریض ہو, ان لوگوں کے حالات کو دیکھ کے ان کا, میں تو مریض ہوں, میں تو نہیں جا سکتا, چھوڑ دیا. اب جناب موقع ملا, کلہاڑا لیا اور رسی لی, گھس گئے سب سے بڑے سنم خانے میں. سب سے بڑا سنم خانہ بابل کا, گھس گئے اندر. کھانا وانا لے کر گئے تھے, سامنے رکھا ہے, کوئی کھا. وہ کہاں سے کھائے گا, کہا کھا اچھا شربت پی لے. وہ کہاں سے پیے گا شربت, نہیں پی رہا. اٹھایا کلہاڑا مارا زور سے دار, ٹکڑے دوسرے کے رکھ کے کھا کھا, ورنہ تیرا بھی یہی حشر کرتا ہوں. وہ کہاں سے بولے گا, ایک ایک کر کے سارے بت توڑ ڈالے, اور جو سب سے بڑا بت تھا اس کے گلے میں کلہاڑا رسی ڈال دی, مدعا دوسرے کے اوپر ڈال دیا, جا واپس آ گیا آرام سے. اب جب وہ آئے واپس, دیکھو او ہو ہو یہ کیا ہوا, تباہ ہو گیا بت خانہ, بت گرا دیا بھائی, قیامت ہو گئی. لوگ سڑکوں میں نکل آئے, ہنگامہ آرائی شروع, گھراؤ جلاؤ شروع. اب کوئی مخالف فرقہ تو تھا نہیں, ورنہ اس کی عبادت گاہیں جلانی شروع کر دیتے وہ, ہے بھائی. اب کریں کیا, جو باقی ایک صلوات بھیجیے محمد آل محمد. ایک بار اور صلوات بھیجیے, کیا کریں بھائی, اور کھا. یہ کیا ہو گیا, وہی ہوگا آذر کا بھتیجا, وہی ہوگا آذر. سب نے ہلا بول دیا, آذر بھی پکڑ لائے, کیوں بنائے ہوئے ان کے تھے, نقصان ہو رہا ہے. اور تاجر تاجر وہی ہوتا ہے کہ اپنی تجارت کے راستے میں نہ اپنے بچے دیکھتا ہے نہ اپنا باپ دیکھتا ہے, سمجھ گئے نا, نہ بچے دیکھتا ہے نہ باپ. کو چور بنانا ہے بنا دو, دادا کو بنانا ہے بنا دو, اپنا فائدہ ہونا چاہیے. بچے باپ کو چور بنائے, باپ بچے کو چور بنائے, آپس میں کھیلتے رہو اور لوگوں کو دھوکہ دیتے رہو, نہیں ہم نے نہیں کیا تھا, ہمارے باپ دادا نے کیا تھا. باپ دادا پہلے تو پکڑیں گے قیامت کے دن, کیا تو نے نام ہمارا بدنام کر رہا تھا. سلوات بھیجیے محمد آل محمد پر. تو بھائی یہ اقتدار ایک ایسا نشہ ہے, اقتدار ایک ایسا نشہ ہے جو باندھ ہوتا ہے, نہ اس کا باپ ہوتا ہے، نہ ماں، نہ بیٹی، نہ بہن بھائی کچھ. تو آزر کو بھی غور چڑھ گئی کہ میرا نقصان کرا دیا اس نے، پکڑ لیا نمرود، نے کہا لے کر آؤ اس کو دربار. دربار میں آئے تو قرآن میں پورا مناظرہ موجود ہے. میرا اللہ وہ ہے، آخر میں یہاں باتیں ہوں جی، میرا اللہ وہ ہے جو مشرق سے سورج کو نکالتا ہے، مغرب میں غروب کرتا ہے. تو کر کے بتا رہا فبہت الکافر، بس کافر جو تھا مبہوت ہو گیا. کیا کیا جائے؟ مفتیوں نے فتویٰ دیا، دلیل ختم گولی شروع. ہے نا، جہاں دلیل ختم ہو جاتی ہے وہاں کیا جنگ و جدال شروع ہو جاتا ہے نا. اب دلیل ہے نہیں، بھائی جو سوال اٹھایا اس کا جواب دو. گالیاں کیوں دے رہے ہو؟ یا گالیاں دیں گے یا گولیاں دیں گے، دو میں سے ایک کام. بھائی دلیل دی ہے نا، دلیل کا جواب دو. لیکن نہیں، اس نے بھی پالے ہوئے تھے نمرود نے سینکڑوں، وہ سینکڑوں شروع ہو گئے. ہر ایک آدمی فتویٰ دے رہا ہے مارو اس کو مارو. بھائی کیا مارو؟ وہ جو سوال اٹھا رہا ہے اس کا جواب دو. ایسے تھوڑی جیت ہوتی ہے. ہزاروں لوگ گالیاں دینے لگے، لاکھوں لوگ گالیاں دیں، بات وہی رہے گی. جو سوال ہے سوال رہے گا. جب تک سوال کا جواب نہ آ جائے بات بنتی نظر نہیں آتی. اپنے مسٹنڈوں کے ذریعے جو کام کرانا ہے کرا لو، جیسے چاہو کرا لو. تو نمرود نے بھی کہا دلیل تو ہے نہیں، کیا کیا جائے؟ اب جو دربار کے مفتی تھے، اس کی روٹیوں پہ پلنے والے، اس کے ٹکڑوں پہ پلنے والے، اس کے نوٹوں پہ پلنے والے، وہ سب میدان میں آ گئے. ارے سردار یہ کیسے ہوگا؟ ہم ہیں نا تیرے نمک خار، ہم ہیں نا تیرے نمک حلال، ابھی ہم فتویٰ لیتے ہیں. پکڑ لیا مجھے، فتویٰ دو. فتویٰ دیا، بھیانک سزا دو ابراہیم کو. کیا سزا دی جائے؟ کہ آگ میں پھینک دو، آگ جلاؤ، آگ میں پھینک دو. خوش ہو گئے سر، ابراہیم کی آواز کو دبا دیا ہم نے، سب نے مل کر ابراہیم کی آواز کو دبا دیا، کچل دیا. جواب نہیں دیا، جو سوال اٹھایا گیا تھا اس کا جواب نہیں دیا. آواز کو کچل دو، آواز کو دبا دو. خوش ہو گئے. لیکن معلوم ہی نہیں، ایک کام بندہ کرتا ہے، ایک کام اللہ کرتا ہے نا. ایٹ دی اینڈ کیا ہوتا ہے؟ آخر میں کیا ہوتا ہے؟ آخر میں یہ ہوتا ہے کہ نمرودیوں کو منہ کی کھانی پڑ جاتی ہے. آخر میں نمرودیوں کی قسمت میں ذلت اور رسوائی لکھی ہوتی ہے، حق اپنی جگہ ڈٹ کر کھڑا رہتا ہے. صلوات بھیجیے محمد آل محمد پر، ہے نا ایسا. اب حکمہ میدان، اچھا اس میدان کے بارے میں یہ جگہ دیکھیے میں نے، واللہ عالم یہ ہے کہ نہیں ہے، لیکن یہ کربلا اور نجف کے، جب نجف سے کربلا جائیں تو آدھے راستے کے بعد لیفٹ کے اوپر ایک جگہ جاتی ہے، بائیں ہاتھ کی طرف جگہ جاتی ہے، وہاں ایک میدان کی نشاندہی کی جاتی ہے کہ یہ، کیونکہ یہ بابل کی سلطنت تھی، سارا بابل کا علاقہ تھا، تو یہ جگہ جو تھی یہاں پہ آگ لگائی تھی. ظاہر ہوگا تو وہ علاقہ وہیں کہیں ہوگی، تو ایک نشاندہی کرتے ہیں. واللہ عالم بالثواب، میرے کہنے پہ جانا نہ شروع کر دیجیے گا. تو میں تو بتا رہا ہوں کہ جو میں گیا تو جو مجھے بتایا گیا وہ میں آپ کو بتا رہا ہوں، میں نے کہیں لکھا ہوا بھی نہیں دیکھا، مجھے بتایا گیا، دکھایا گیا، میں نے آپ تک نقل کر دی بات. تو جناب وہاں ہے، اب اللہ عالم وہی ہے یا کوئی، لیکن ہے یہی علاقہ، کیونکہ بابل کا علاقہ ہے نا یہ، عراق کی سرزمین. اس کا پرانا نام کیا ہے؟ بابل. پہلی تہذیب، دنیا کی پہلی تہذیب، پہلی آرگنائز بستی، پہلی آرگنائز سلطنت، اسٹیٹ، بستی نہیں اسٹیٹ، پہلی سلطنت جو روئے زمین پہ قائم ہوئی وہ کہاں کی تھی؟ بابل کی تھی. جس کو نیند آ رہی ہے آرام سے سو جائے، میں بالکل برا نہیں مانوں گا، ذرا سا بھی برا نہیں مانوں گا. صلوات بھیجیے محمد آل محمد پر. اب چلیے جناب، اب حکموں کے، اب سارے شہری شاہ سے زیادہ شاہ کے وفادار. ارے نمرود خوش ہو جائے گا اس کو دکھا کے، ایک لکڑا، یعنی بڑا لکڑی، چھوٹی لکڑا، بڑا. اب ایسی بنے گی آج کل تو مونس مذکر میں کیا کروں. صلوات بھیجیے محمد آل محمد پر. پہلے کہا جاتا تھا لکڑ، کیا ہوتا تھا؟ اب کہتے ہیں لکڑی، لکڑا، لکڑا نہیں ہوتا. کیا ہوتا ہے لفظ؟ جو بڑا ہوتا ہے اسے کہتے ہیں لکڑ. بچوں کو سمجھا رہا ہوں، کیونکہ آج کل بچوں کو اسکول میں بھی نہیں بتایا جاتا صحیح. وہاں بھی جو پڑھایا جاتا ہے وہ بھی میں جانتا ہوں، اردو کے ساتھ کیا حشر ہوتا ہے. صلوات بھیجیے محمد آل محمد پر. تو جناب ہر ایک نے لکڑ ڈالنے شروع کر دیے، تاکہ میرا بھی نام، وہ دو چار ہزار، پانچ ہزار مجھے بھی مل جائیں گے دو چار نعرے مارنے کے. تو چلو بھائی سارے پہنچ گئے، لگاؤ آگ، لگاؤ. अब जनाब जब पूरे शहर ने आग लगाई तो इतनी बड़ी आग लग गई कि खुद भी नहीं जा सकते, इब्राहिम को क्या फेंके, आग ही नहीं बढ़ सकते, आगे कहां से बढ़े। 5 किलोमीटर तक आग की लपटें, यानी उसकी तपिश। जब इतनी बड़ी आग लगाएंगे, शोले आसमान से बातें कर रहे हो, तो उसकी तपिश कहां तक जाएगी। अब परेशान भाई, ये क्या हुआ, ये तो आग जरा कुछ ज्यादा ही जल गई है, अब फेंके कैसे इब्राहिम को। तो फिर शैतान ने दिमाग में डाला, यानी है इंसान लेकिन शैतान ने ये कि कुछ करो ऐसा, दूर से फेंके। कैसे फेंके, मिंजनीक, तोप, मिसाइल, जो भी कह दीजिए, पहला तैयार मिंजनीक तैयार, इसके मुंह से बांधो और यहां से फेंको इसको। ये ना समझिएगा कि उस जमाने में इंजीनियरिंग नहीं थी, इंजीनियरिंग थी, जब भी उन्हें कैलकुलेट किया कि यहां से फेंकेंगे वहां जाके गिरेगा, बगैर कैलकुलेशन के नहीं बनती कोई चीज, याद रखिएगा। अगर इंजीनियरिंग ना होती, साइंसदान ना होते उस जमाने में, तो कभी नमरूद वो पहला गैस का गुब्बारा बनाने में कामयाब ना होता। अगर साइंटिस्ट और ये इंजीनियर्स ना होते तो अहराम मिस्र कभी भी वजूद में नहीं आते। अब जाके कशफ हुआ है कि वो कैसे बने, वरना अभी 50-60 साल पहले तक अजूबा ही था, क्योंकि इनको समझ में नहीं आता कि बने कैसे हैं अहराम मिस्र। अब जाके ज्योमेट्री का हिसाब उनकी समझ में आया, अब समझ में आया 5000 साल पुरानी ज्योमेट्री उनकी अब समझ में आई है। तो ऐसे थे वो इंजीनियर, ये ना समझे कि नहीं था, क्यों, अंबिया ने डायरेक्शन दी हुई थी ना, पहली चीज बता दी, अब उसके ऊपर आगे बढ़ना शुरू हो गए लोग, ठीक है। तो अब इंजीनियर तैयार हुई, इसके तोप के मुंह पे बांधो, अब फेंकेंगे पूरा शहर जमा। और बोलो इब्राहिम, कहा था ना हमसे टक्कर ना लो, नमरूद भी कहता होगा, देखा मेरे चेलों को कितनी बड़ी तादाद में, अब बोल तेरा हामी कौन, सारे मेरे हामी हैं, देख ले कितना बड़ा लश्कर है मेरा, मेरे चेले कितने मजबूत हैं, बगैर सोचे समझे लग गए तेरे पीछे। हर जमाने में ऐसा लश्कर मिलेगा आपको, जिनको ना ऊंट की तमीज होगी ना ऊंटनी की तमीज होगी। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर, है। हर जमाने में हक के मुकाबले ऐसे लोग आएंगे कि जिनको ना ऊंट का पता होगा ना ना ऊंटनी का पता होगा, ऐसे मुकाबले पर आते रहे। अली के मुकाबले में जरा ज्यादा वाजे होकर ये सारी चीजें आ गई। चलिए फिर वहीं ले जाएं आपको, वहीं पर ले जाते हैं। अब आजर ने कहा, अब भी वक्त है, मैं खास आदमी हूं नमरूद का, अब भी तो हाथ उठा ले अपने दावे से, बचा लूंगा। ताकि नहीं, ऐसा तो नहीं होगा, जो कह दिया सो कह दिया, वही मेरा रब है जो तेरा भी खालिक है और इन सब का भी खालिक है, वही मेरा रब है जिसने पूरे आलमीन को पैदा किया, आसमान और जमीन को पैदा किया, गुस्से में पीछे हट गया। क्यों, इंडस्ट्री की बात है, इंडस्ट्री हाथ से जा रही है, ईमान जाए कारखाना ना जाए, ईमान जाए फैक्ट्री ना जाए। अब तो समझ में आ गई बात, बिल्कुल आ गई होगी। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर, हाँ ईमान तो फिर आ जाएगा ना, तौबा कर लेंगे, हर एक को ये तवक्कुल, तौबा कर लूंगा, तौबा कर लूंगा, तौबा कर लूंगा। अकेले का गुनाह हो ना तो तौबा हो जाती है कबूल, कौमों के गुनाह माफ नहीं किए जाते। जो अपने जिम्मे कौमों की तबाही ले ले, ये गुनाह ऐसा नहीं कि जो बख्श दिया जाए, जो पूरी पूरी कौम को तबाह कर दे, पूरे पूरे मुल्क को तबाही के रास्ते पर डाल दे, वो माफ नहीं होते। इत्मीनान रखो, ये सुन्नत इलाही के खिलाफ है। कैसे जालिमों को, ऐसे जब्बारों को अल्लाह छोड़ देगा जो सरसब्ज जमीनों को राख का ढेर बना दे, तबाही के दहाने तक ले जाएं। बहरहाल चलिए, जब तक दो चार आदमी नींद पूरी कर रहे हैं, आप एक सलवात बुलंद आवाज से भेजिए मोहम्मद आले मोहम्मद पर। फेंक दिया, अब जब फेंक दिया, डर नहीं है, खौफ नहीं है, पहले बता चुका हूं आपको, खौफ कैसे होगा इब्राहिम को, खौफ हुआ मूसा को, हुआ था ना जनाब, मूसा को खौफ हुआ था ना, 3 मकामात पे खौफ हुआ था, आग देखी थी डर गए थे, सांप देखे थे डर गए थे, 2-3 मकामात बताए कि जहां खौफ का इजहार हुआ कि नहीं जाऊंगा, वहां नहीं जाऊंगा, क्यों, मुझे डर है कि कहीं वो मुझे मार ना दे, मैंने उनके आदमी को कत्ल करने, मुझ पर उनके आदमी को कत्ल करने का इल्जाम है, در جگہ خوف کا ہے. احساس ہوا؟ ابراہیم کو تو خوف نہیں ہوا. ابراہیم کو خوف ہوا؟ نہیں ہوا. کیوں؟ وہی اسلاب شامخہ کا معاملہ ہے، ارحام متحرہ کا معاملہ ہے. جب ابراہیم کو آگ میں پھینکا گیا تو صلب متحر ابراہیم میں نور محمد علی ہے کہ نہیں ہے؟ ہے نا نور محمد علی. تو جہاں بھی یہ نور ہوگا، ابراہیم سے چلو اسماعیل، اسماعیل سے چلے جاؤ عبد المطلب تک، کہیں خوف نہیں ہوگا. کیوں؟ ان اسلاب شامخہ میں نور محمد بھی ہے، نور حیدر کرار بھی ہے. جہاں نور حیدر کرار ہو وہاں بھلا خوف کا کیا گزر ہو سکتا ہے؟ جناب اللہ صلی اللہ علیہ وسلم. چلیے اچھا آج اگر 5-10 منٹ زیادہ لے لیں حرج تو نہیں کوئی. روزانہ میں گھڑی دیکھ کے رک جاتا تھا، آج چاہتا ہوں کہ ذرا سا بیان کو آگے بڑھائیں نا، تو آپ اجازت دے دیجئے. ٹھیک ہے، اور میں نے ویسے بھی اجازت دے دی، بھائی جسے سونا ہے سو جاؤ، میں کچھ بھی نہیں کہوں گا. بلند آواز سے صلوات عنایت فرمائیے محمد آل محمد پر. ٹھیک ہے جناب، جناب موسیٰ کے سل میں نور نہیں ہے، نور سے مراد نور محمد والی نہیں ہے. کیوں؟ ابراہیم کے دو بیٹے ہیں نا، بارہا سمجھایا بتایا ہے آپ کو یہاں سے بھی دوسرے کو سے بھی، ایک اسحاق ایک اسماعیل. نور محمد علی کہاں گیا؟ ابراہیم کے بعد اسماعیل میں گیا نا، اسحاق میں نہیں گیا. 70,000 انبیاء کی فضیلت دے دی بنی اسرائیل کو، یا یوں کہوں کہ جناب سارا کو، جناب سارا سلام اللہ علیہ کو 70,000 انبیاء کی فضیلت دے دی. کیا آپ کی نسل میں 70,000 انبیاء ہوں گے؟ لیکن نور امامت اور ولایت کہاں گیا؟ نور پیغمبر ختمی مرتبت کہاں گیا ابراہیم سے؟ وہ گیا اسماعیل میں. لہذا جب آگ میں پھینکا جا رہا تھا تو سلب میں نور محمد بھی ہے، نور حیدر کرار بھی ہے. لہذا جہاں یہ نور ہو وہاں خوف نہیں ہوتا. اس لیے جب جبرائیل آئے کوئی حاجت، کہا تم سے کیسی حاجت؟ اب ایک جملہ کہنے کو جی چاہ رہا ہے، کہہ ہی دوں گا. کیا معلوم دل میں سوچا ہو، کیا معلوم، بعید نہیں کہ تم اس کے شاگرد ہو جس کا نور میرے صلب میں ہے. تم سے کیا حاجت، تم سے کیسی حاجت؟ نہیں حاجت ہوگی، میری حاجت ہے اپنے اللہ سے ہے. کس سے ہے؟ بچانا چاہے گا بچا لے گا، اگر وہ چاہتا ہے کہ جل جاؤں تو اس کے عشق میں جل جاؤں. یہ ہے عشق خلیل. اقبال کہتا ہے نا، ایسے تھوڑی کہتا، اقبال کی اسٹڈی ہے، وہ ایسے شاعری نہیں کرتا. صدق خلیل بھی ہے عشق، صبر حسین بھی ہے عشق. اب سمجھ میں آ گئی بات، یہ عشق ہے جو ابراہیم کو آگ میں کودنے پہ مجبور کر رہا ہے. اگر میرا معبود چاہتا ہے کہ اس کے عشق میں جل جاؤں تو یہ بندہ جل جائے گا، کوئی تکلیف نہیں ہوگی مجھے، کیونکہ میں اس سے محبت کرتا ہوں، میں اس کے عشق میں کھو گیا ہوں. تو اقبال کیا کہتا ہے، صدق یہ ہے وہ صدق خلیل، صدق خلیل بھی ہے عشق، صبر حسین بھی ہے عشق، مارکہ وجود میں بدر و حنین بھی ہے عشق. عشق نہ ہو کچھ بھی وجود میں نہیں آتا. لیکن کس کی بات کر رہے ہیں؟ وہ عشق حقیقی، جب انسان اس ذات میں گم کر دیتا ہے اپنا آپ کو، فنا کر دیتا، جس کہتے ہیں فنا فی اللہ، فنا فی اللہ، فنا فی اللہ. جب وہاں سے ہم جیسے آپ جیسے آپ کو ہوں گے، بھائی مجھ جیسا گناہگار کہاں ان منزلوں تک پہنچنے والا ہے، لیکن سمجھتا تو ہے نا ان منزلوں کو، کہ اگر یہ عشق نہ ہوتا تو حسین کے ساتھ یہ 72 کردار وجود میں نہ آتے، نہیں آ سکتے، نہیں آ سکتے 72 کردار. بہت کچھ پڑھنا چاہتا تھا آج، لیکن بس کیا کرے، کیونکہ یاد آیا کچھ اور بھی پروگرام ہوتے ہیں، بس یہاں تک. اب یہ میں نے کل کے لیے چھوڑا، انشاءاللہ اگر زندگی رہی. اب سمجھ میں آ گئی بات کہ ابراہیم کو کون سی چیز مجبور کر رہی ہے؟ اس کا عشق، وہ ہے جس سے میں محبت کرتا ہوں، جس کا میں خلیل ہوں، وہ میرا خلیل ہے، میں دوست ہوں. कैसे हो सकता है? हाँ, अगर उसकी मर्जी है बचा ले, बचा लेगा। अगर उसकी मर्जी है कि मैं जल जाऊं, तो मैं अब मैं आपको दूसरी तरह से समझाऊं, इंसाफ से बताइए, अगर फातिमा जहरा दुआ कर देती कि माबूद मेरे हुसैन को बचा ले, ये इम्तिहान में नहीं दे सकती, तो अल्लाह बचा लेता ना, बचा लेता ना। अब बताइए कहीं किसी मकाम पे फातिमा जहरा ने दुआ की हो? क्यों? ये है अहले बैत, अहले बैत हासिले दुआए इब्राहिम, इसीलिए दुआए इब्राहिमी भी कहा जाता है ना। 124,000 अंबिया के, अंबिया की और पैगंबरों की मेहनतों को बचाने का मरहला है। कैसे फातिमा जहरा कह देगी कि मेरे बच्चे को बचा ले? हाँ, ये अलग बात कि कयामत तक गिरिया करती रहेगी, रोती रहेगी। जहां खुलूस से फर्श अज़ा बिछा दिया जाए, वहां जरूर पहुंच जाएगी अज़ादारों के आंसू समेटने के लिए, ये जरूर होगा, लेकिन दुआ नहीं मांगी। अच्छा, खुद हुसैन अगर दुआ मांगते आखिरत के, माबूद बस अब तू मुझे इजाजत दे दे, मैं इनको फना करूं, खत्म करूं, अब मुझे भेड़ियों के चंगल से निजात दे दे, तो दुआ कबूल नहीं होती? नहीं। सैकड़ों जख्म बदन पे खा लिए हुसैन, दुआ नहीं मांगी। देखिए सानिया जहरा का गम किसी का गम मुकाबला नहीं कर सकता सानिया जहरा का, है ना। बैन है, बैन मर्सिये भी हैं सानिया जहरा के, बैन भी हैं मकातिल में, लेकिन किसी जगह सानिया जहरा ने दुआ मांगी वो माबूद मेरे हुसैन को शिमर के खंजर से बचा ले, अपने हुसैन को बचाने के लिए अपने बच्चों को भेजा मैदान में। लेकिन सानिया जहरा जानती हैं, जानती हैं, एक जुमला कहूंगा मक्तल का, आप समझ जाएंगे मैं क्या कह रहा हूं। जब सर कलम कर दिया गया था हुसैन का, सानिया जहरा बावकार अंदाज में चलती हुई हुसैन के जसद अथर के पास आई थी, लाश के पास आई, गौर से देखा था लाश, बैठ गई थी और गुलुए बुरीदा के बोसे लिए थे। मेरा माँ जाया हुसैन, और उसके बाद अपने जाहिर पामाल शुदा लाशा, उसका वजन ही क्या रहा होगा, लेकिन उसके बाद क्या किया सानिया जहरा ने, उस लाशे को अपने हाथों पे उठाया, आगोश आगोश में उठाया और चेहरा आसमान की तरफ, और फरमाती है रब्बना तकब्बल मिन्ना हाजल कुर्बान, ऐ माबूद ऐ हमारे रब, हम अहले बैत की ये कुर्बानी कबूल कर। समझ में आ गया? कौन ज़ैनब? सारी जिंदगी जो रोती रही जब तक जिंदा रही, लेकिन जानती है कि अल्लाह के दीन को बचाने के लिए ये कुर्बानी तो देनी पड़ेगी, ये कुर्बानी तो देनी पड़ेगी। क्या आलम था सानिया जहरा का? मैंने अर्ज किया 2 दिन पहले आपकी खिदमत में कि चेहरे का पर्दा बालों से किया था। क्यों? कहीं कूफे की औरतें पहचान ना लें, यहां की शहजादी रही है ना, पहचान। एक मकाम और था जहां चाहती थी सानिया जहरा कि ये मुझे पहचान ना ले। जानती हैं जब तकदीर जैनब को ले गई थी शीरी के दरवाजे पर, अभी मर्सिया मेरे दोस्तों ने यही पढ़ा ना, जनाब शीरी के हाल का पढ़ा था, तो मैं भी वही मसाइब पेश किया। तो जानते ना शीरी, इतना तो मालूम है ना कि हुसैन की कनीज यानी जनाब शहरबानो की कनीज, नाम से जाहिर अजम है, हुसैन ने आजाद कर दिया था, जा नहीं रही थी, मगर हुक्म था हुसैन का, जाने लगी तो एक वादा लिया था, मौला एक वादा करो मेरे मेहमान बनोगे, हुसैन ने कहा बनूंगा, वादा रहा तुझे, नहीं मौला अकेले नहीं सबके साथ, शहजादे शहजादियों के साथ, सानिया जहरा के साथ। हुसैन ने सोच कर कहा था कि अच्छा जा, वादा रहा सबके साथ तेरा मेहमान बनूंगा, बस ये ख्याल रखना ऐसा ना हो हम तेरे मेहमान बने तू पहचान ही नहीं। ऐसा कैसे होगा मां, ऐसा कैसे। जब बनी हाशिम की खवातीन शीरी को रुखसत कर रही थी तो जो भी खिलत और ज़ादे राह लेकर आती थी एक चादर जरूर लाती थी, तो कुछ ही देर में चादरों का ढेर लग गया था। हैरत से कहा था शीरी ने, मौला मैं इतनी चादरों का क्या करूंगी। नहीं शीरी, लेती जा लेती जा, कभी काम आ जाएंगे, शायद किसी दिन काम आ जाए, ले जा। चली गई, रहती है कूफे से काफी फासले पे बुलंद मकाम पे घर बना के इंतजार कर रही है। आखिर वो जमाना आया जब इसे खबर मिली कि हुसैन ने मदीना छोड़ दिया, इराक की तरफ आ रहे हैं, कूफे की तरफ आ रहे हैं। खुश हो गई, घर को सजाना शुरू कर दिया था कि मेरा मौला आ रहा है, मेरी शहजादियां आ रही हैं, ज़ैनब में कुलसुम आ रही है। और फिर उसके बाद अजीब अजीब खबरें आनी शुरू हुई कूफे की जानिब से, क्यों काफिले तो आते जाते हैं ना, लेकिन ये किसी खबर पे यकीन ही नहीं करते। क्यों? इसे तो बस ये यकीन है कि मेरे मौला ने वादा किया है, जब वादा किया है तो मेहमान जरूर बनेगा। आखिर आया वो दिन जब ये थक हार के अपने किले में चली गई थी इंतजार करते करते, अपने हुजरे में गई थी, जब कनीजों ने गुलामों ने आकर बताया कि हाकिम का काफिला आया है, रात तेरे किले में गुजारना चाहता है, किसी मार्के से किसी जंग से आ रहे हैं, इनके पास मक्तूलीन के सर हैं और कैदी भी हैं, और कैदियों में अक्सरियत बीबियों और बच्चों की। आ गई दरवाजे, देखा नैजों पे सर हैं, एक तो रात का वक्त और फिर सर लहू में डूबे हुए, फिर शीरे के तस्वुर में भी कोई बात नहीं। दूसरी तरफ निगाह फिराई, एक बीमार उलागर जवान जंजीरों में जकड़ा नजर आया। अफसोस हुआ शीरी को, इस जवान पे कैसा जुल्म हो रहा है, ना जाने कहां से इसे जंजीरों से बांधकर ला रहे। मगर तीसरा मंजर दर्दनाक था इसके, जब इसकी निगाह पड़ी नाकों पर, नाकों पर कुछ बीबियां हैं, उनके हाथ पसे पुष्ट बने हैं और बीवियों ने अपने चेहरे का पर्दा अपने बालों से किया। शीरी कहती है कोई बहुत ही मौजिस खानदान की बीवियां हैं कि जिन्होंने अपने चेहरे का पर्दा अपने बालों से किया है। दरवाजे खुलवा दिया, ठहर जाओ, रात बसर करो। सारा काफिला अंदर दाखिल हो गया, हुजरे खोल दिए गए, सिपाही हुजरों में चले गए। शीरी ने देखा कि कैदी बीबियां सहन में दीवार से लग के बैठ गए और वो जंजीरों में जकड़ा हुआ जवान भी वहीं बैठ गया। समझ गई कि इन पे बहुत जुल्म हो रहा है। आई सिपाहियों के पास कि अगर तुम मुनासिब समझो इन कैदियों के लिए भी कुछ हुजरे खोल दूं, कहा हमें कोई इतराज नहीं, तेरा घर है, जल्दी से कनीजों को बुलाया, आओ इन बीबियों के हाथ खोलो, हुजरे खोलो। वो हुजरे जो हुसैन के लिए सजाए थे, वो हुजरे जो ज़ैनब उम्मे कुलसूम के लिए सजाए थे। मैंने इजाजत ले ली बीबियों, आओ तुम्हारे लिए भी हुजरे, बेहतरीन ग़िज़ा बनवाती हूं तुम्हारे लिए, जब तक मेरे घर में रहोगी मैं वादा करती हूं तुम्हें कोई तकलीफ नहीं होने दूंगा। मैंने अपने मौला से सुना है कभी कैदियों को अज़ियत ना दे, साथ लेकर बिठा दिया, हो गिज़ा तैयार करने का हुक्म दिया, मसनदे लगा दी गई। अब जब ये वापस चलने लगी जो इतना मेहरबान पाया, तो एक बीबी ने कहा शीरी एक बात मानेगी। वापस मुड़ गई शीरी, जो मेरे बस में है मानूंगी, जो मेरे इख्तियार में है मानूंगी, बताओ क्या था। उस बीबी ने कहा देख तेरा घर है, रात भर के लिए शायद तेरी बात मान ले, रात भर के लिए हमारे वारिसों के सर हमें दिलवा दे। अच्छा मैं बात करूं। आई सिपाही देखो मेरा घर है, कहीं नहीं जाते ये रात भर के लिए, इनके वारिसों के शर्त इनको दे दे, हाँ ले जाओ, हम भी आराम से सोए। बुलाया फिर, जल्दी उठाओ गुलामों को, नहीं उसके नेजे उठाओ जिन पे सर हैं, पहुंचाए कैदी बीबियों के पास। हैरान रह गई, अपने वारिसों के सर पाने के बाद भी कोई बीबी रोती नहीं, ताज्जुब की बात। जब वापस जाने लगी तो उसी बीबी ने फिर कहा, शीरी एक बात और मानेगी? कहा क्यों नहीं, जो मेरे बस में, मैंने कहा कि मैं मानूंगी जो मेरे बस में। कहा शीरी, जब से ये कत्ल किए गए हैं ना, हमें रोने की इजाजत है। याद आ गया आपको? याद आ गया, जब कोई बीबी रोने की कोशिश करती थी ये मलून ताजियानों से मारा। जब कोई बच्ची तड़प के अपने बाबा को पुकारती थी, शिवरे मलून आगे बढ़ के रुसारों पे तमाचे मारे। शीरी, हमें रोने की इजाजत, तेरा घर है, इतनी इजाजत दे दे, आहिस्ता आहिस्ता रो ले। तड़प उठी शीरी, मेरा घर है, जी भर के रो, कोई पाबंदी नहीं। लेकिन सुनो, जब अपने मकतूलीन का मातम करना तो मेरी एक हाजत है, दुआ करना, पूरी हो जाए। वो बीवी कहती है, शीरी मुनासिब समझेगी तो बताएगी क्या हाजत है? कहा हाँ हाँ क्यों नहीं, मेरा मौला हुसैन रास्ते में है, मेरी शहजादियां ज़ैनब उम्मे कुलसूम रास्ते में है। अरे दुआ करो खैर से मेरे मेहमान मेरे घर आ, मेरे मुसाफिर मेरे घर आ। उस बीबी ने कोई जवाब नहीं दिया। जू ही शीरी वापस पलटी, कानों में एक आवाज आई, हाय मेरा मां जाया हुसैन। बस फिर वापस पलटी, ओ बीबी सब रोए, तुझे रोने की इजाजत नहीं दू, और ये नाम लेके तो बिल्कुल नहीं रोने दू। अगर रोना चाहती है तो तेरे मकतूल का कोई भाई था, बेटा था, उसका नाम लेके रो ले। उस बीबी ने कहा, शीरी कबूल है। अब शीरी चली, आवाज आई, हाय मेरे अब्बास का भाई। फिर वापस, अभी भी ये नाम लेके भी रोने नहीं दू। अगर तेरे मकतूल का कोई बेटा था, उसका नाम लेके रो ले। वो बीबी कहती है, कबूल है। अब जब शीरी ने वापसी का इरादा किया तो कानों में आवाज आई, हाय मेरे अली अकबर का बाप। बस बस, अब शीरी से न रहा, आई उस बीबी के सामने, दो जानू बैठ के हाथ जोड़। ओ बीबी, जब से तू मेरे घर में आई है ना, मेरे दिल को करार नहीं आता, मुझे तरह तरह के वसवसे आते हैं। तूने अब तक अपना तारुफ नहीं कराया, आखिर तू है कौन, किस शहर की रहने वाली है, क्या हुआ तेरे साथ, क्या बीत गई तुझ पर, क्या सानिहा पेश आया? ये तू जितने नाम लेती है मेरे मौला के घर वालों, जितने नाम लेती है मेरे मौला के घर वालों। उस बीबी ने कोई जवाब ना दिया। जब दो तीन बार पूछने पर भी जवाब ना मिला तो शीरी कहती है, तुझे तेरे मकतूल की कसम देती हूं, बता बता तू तो। बस इतना सुनना था, अब ज़ैनब के जब्त के बंधन भी टूट गए। चेहरे से बाल हटाकर कहा, शीरी भूल गई ना, भूल गई ना, मेरे भाई ने यह भी तो कहा था, ऐसा ना हो हम तेरे मेहमान बन जाए, तू पहचान भी ना सके, ऐसा ना हो हम तेरे मेहमान बन जाए और तू पहचान भी ना सके। बस शीरी ने पछाड़े खाने शुरू कर, सर पीटती है, मुंह पीटती है, ए मेरी शहजादी ये मैं किस आलम में देख रही, ए मेरी शहजादी ये क्या हुआ, کیا واقعہ ہوا، کیا سانحہ ہوا، میرا مولا حسین کہاں ہے، میرا آقا عباس کہاں ہے، میرا شہزادہ علی اکبر کہاں ہے۔ ایک ایک کا نام لیتی جاتی ہے شیری۔ زینب نے ہاتھ تھام کر کہا بس کر شیری بس کر۔ ارے کس کس کا نام لے گی، سب کو مقتل میں سلا کر آئی ہے زینب۔ بھری سرکار کربلا میں لٹا کر آئی ہے زینب۔ کچھ نہیں بچا شیری، کچھ نہیں، کوئی باقی نہیں بچا، بس مردوں میں یہ تیرے وقت کا امام زین العابدین باقی بچا۔ سب قتل کر دیے گئے شیری، سب قتل کر دیے گئے شیری۔ مولا سے ملے گی، اپنے مولا سے ملے گی۔ وہ دیکھ، وہ جو سب سے بلند نیزے پہ سر ہے، وہی تیرے مولا حسین کا سر۔ سر و سینہ پیٹتی جاتی ہے، چہرے پہ تماچے مارتی جاتی ہے، جا رہی ہے نیزے کی جانب چلاتی ہوئی، اے میرے سید و سردار، اے میرے آقا، اے میرے مولا، خوب وعدہ نبھایا، خوب میرے مہمان بنے ہو، خوب مجھے شرف میزبانی بخشا ہے۔ ارے میں آج ہی کے دن کے لیے زندہ رہ گئی تھی کہ زینب ام کلثوم میری مہمان بنے، ان کے سروں پر چادر بن۔ اللہ